काबा शहीद हो गया। कत्लो गारत गिरी, लूट मार, बेहुर्मती और खून रेजी जुल्म की दास्तान। पानी की तरह बहाया गया खून, मगर यजीदी जुल्म की तलवारें न रुकी। जुल्म और बर्बरियत की वो दास्तानें कि इंसानियत आज भी कांप उठती है। दीन में ऐसा फसाद बर्पा हो जाता जिसका दूर करना बाद वालों के लिए मुमकिन ना हो। वो रात कितनी दर्दनाक होगी जब इमाम ने रोजा रसूल को आखिरी सलाम अर्ज किया होगा। तारीख का ऐसा दौर साठ जब हाकिम बना फासिक व फाजिर, शराबी, बदकार, जालिम, यजीद। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु। नाज़रीन, वेब सीरीज का नाम है दास्ताने करबला और आज के एपिसोड में बात होगी उस शख्स के बारे में जिसका नाम तारीख के सिया तरीन और आंख में हमेशा मलामत और रुसवाई के साथ लिया जाएगा। वो शख्स जिसकी पेशानी पर अहले बैत अथार के नाहक खून का एक ऐसा बदरुमा दाग है जो रहती दुनिया तक नहीं मिट सकेगा। वो बदनसीब इंसान यजीद है। नाज़रीन, यजीद सन 25 हिजरी में पैदा हुआ, निहायत बदखसलत, फासिक व फाजिर, शराबी, बदकार, जालिम, बेअदब और गुस्ताख शख्स था। बहुत मोटा, बदसूरत और जिस्म पर बहुत ज्यादा बाल वाला। उसकी आदतें ऐसी गंदी और हरकत ऐसी बेहुदा थी कि बदमाश लोग भी उनसे शर्मा जाएं। उसने महारिम रिश्तों से निकाह जैसे कभी काम को राइज किया, यानी वो रिश्तेदार जिनसे निकाह हराम है उसने उन रिश्तेदारों से निकाह राइज करवा दिया था। सूद और दीगर हराम कामों को खुलेआम फैलाया। उसने मदीना तैयबा और मक्का पाक की बेहुर्मती की और जुल्म बर्बरियत की वो दास्तान रकम की कि इंसानियत आज भी कांप उठती है। नाज़रीन, इमाम हुसैन रदी अल्लाह तआला की शहादत के बाद भी ये जालिम रुका नहीं। उसने मुस्लिम बिन अकबा को 12 या 20 हजार के लश्कर के साथ मदीना तैयबा हमले के लिए रवाना किया। फिर मदीना, हाँ हाँ, वो मदीना जहां सरकार दो आलम अलैहि सलाम आराम फरमा है, उस पाकीजा और मुकद्दस शहर की हुर्मत को निशाना बनाया गया। जुल्म सितम का ऐसा तूफान बर्पा किया गया कि अल्लाह पाक की पनाह, तकरीबन 700 जलीलुल कदर सहाबाए किराम और आम मुसलमानों को मिलाकर 10,000 से जायद नफूसे कुदसिया ने जामे शहादत नोश किया और खाके मदीना उन पाक बाज हस्तियों के खून नाहक से रंगीन हो गई। ऐसे ऐसे दिल खराश मजालिम ढाए गए कि कलम लिखने से कासिर है और जबान उन्हें बयान करने की ताब नहीं लाती। और जब मदीना मुनव्वरा में इस अजीम सानहे के बाद भी इन जालिमों की सरकशी कम ना हुई तो यही लश्कर मक्का मुकर्रमा की तरफ बढ़ा। वो मक्का जिसकी तरफ रुक करके पूरी उम्मत नमाज पढ़ती है, वो काबा जिसे देखना इबादत है, उस मुकद्दस मकाम पर पत्थरों की बारिश की गई जिसकी वजह से मस्जिदुल हराम के सुतूनों को नुकसान पहुंचा, सहने हरम पत्थरों से भर गया और उन जालिमों की सरकशी की वजह से गिलाफे काबा और छत को भी नुकसान पहुंचा। उसी छत में वो मुबारक सींग महफूज थे जो हजरत इस्माइल अलैहि सलातु वस्सलाम के फिदिये में कुर्बान होने वाले दुम्बे के थे, वो तबर्रुकात भी इस वाके में जल गए। कई दिन तक बैतुल्ला शरीफ गिलाफ के बगैर रहा और अहले मक्का शदीद तकलीफ और खौफ में मुबतला रहे। खुलासा यह है कि यजीद ने जुल्म और अहकाम शरीयत की मुखालिफत की हर हद पार कर दी। नाज़रीन, हजरत सैयदना अमीर मुआविया रदी अल्लाह तआला की वफात के बाद सन 60 हिजरी में यजीद तख्ते सल्तनत पर बैठा। यही वो जमाना था जिसके बारे में हजरत अबू हुरैरा रदी अल्लाह तआला ने दुआ फरमाया करते थे, अल्लाह मैं तुझसे 60 हिजरी के आगाज और लड़कों की हुकूमत से पनाह मांगता। अल्लाह ताला ने आप रदी अल्लाह तआला की दुआ कबूल फरमाई और 59 हिजरी में ही आपका विसाल हो गया। आप जानते थे कि यह दौर फितनों, जुल्म और दीन में बिगाड़ का दौर होगा, क्योंकि प्यारे अकाली साथ इस्लाम पहले ही फरमा चुके थे कि मेरी उम्मत में अदल कायम रहेगा, यहां तक कि पहला रुखना अंदाज यानी इस्लामी निजाम खराब करने वाला बनु उमैया का एक शख्स होगा जिसका नाम यजीद होगा। जी हां, नबी पाक ने नाम भी बता दिया था और एक रिवायत ने फरमाया मेरी सुन्नत का पहला बदलने वाला बनी उमैया का एक शख्स होगा जिसका नाम यजीद होगा। नाज़रीन, ये फरामीन मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम हर्फ बा हर्फ सच साबित हुई। हजरत अमीर माविया रदी अल्लाह तआला ने रजब 60 हिजरी में दमिश्क में विसाल फरमाया। इंतकाल के वक्त आपके पास प्यारे अकाली साथ उस्लाम के चंद मुबारक तबरुकात मौजूद थे। आपने वसीयत फरमाई कि तबरुकात आपके साथ कब्र में रखे जाएं। यजीद ये सब अपनी आंखों से देख रहा था। وہ دیکھ رہا تھا کہ والد ماجد حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ نے نبی پاک علیہ السلام کے تبرکات اور بدن اقدس سے چھو جانے والے کپڑے کو جان سے زیادہ عزیز رکھا تھا، اور زندگی کے آخری لمحوں میں تمام مال و دولت اور حکومت ان سب سے زیادہ آپ کو وہی چیزیں پیاری تھی، اور انہی کو ساتھ لے جانے کی تمنا آپ کے دل میں تھی۔ انہیں یقین تھا کہ اللہ پاک اپنے محبوب علیہ الصلوۃ والسلام کے مبارک لباس اور تبرکات کے صدقے ان پر رحم فرمائے گا۔ یزید اپنے والد گرامی کی نگاہوں میں آپ صلی اللہ علیہ وسلم کے تبرکات کی عظمت دیکھ رہا تھا، مگر وہ یہ نہ سمجھ سکا کہ جب نبی پاک کے جسم اطہر سے لگ جانے والا کپڑا اتنا بابرکت ہے تو حسنین کریمین اور آل پاک جو نبی پاک علیہ الصلوۃ والسلام کے جگر کے ٹکڑے ہیں، ان کا مقام و مرتبہ کیا ہوگا؟ ویورز، یزید نے اقتدار سنبھالتے ہی اطراف سلطنت میں اپنی بیعت کے لیے پیغامات بھیجے۔ مدینہ طیبہ کے گورنر نے جب امام حسین رضی اللہ عنہ کی خدمت میں حاضر ہو کر بیعت کا مطالبہ کیا تو امام عالی مقام نے یزید کی بد کرداری، ظلم اور فسق و فجور کی وجہ سے صاف انکار فرما دیا۔ اسی طرح حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہ نے بھی بیعت سے انکار کر دیا۔ امام حسین جانتے تھے کہ یہ انکار یزید کے غضب کو بھڑکا دے گا اور وہ آپ کے خون کا پیاسا ہو جائے گا، مگر نواس رسول صلی اللہ علیہ وسلم کی غیرت ایمانی، دیانت اور تقوی نے یہ گوارا نہ کیا کہ ایسے نااہل، فاسق اور ظالم شخص کے ہاتھ پر بیعت کر لی جائے۔ اگر امام پاک اس وقت بیعت کر لیتے تو دنیا کی ہر آسائش آپ کے قدموں میں ڈال دی جاتی، محلات، خزانے، تحفے، عزتیں، پروٹوکول، سب کچھ مل جاتا، مگر پھر اسلام کی بنیادیں ہل جاتی۔ جس اسلام کے لیے آپ کے نانا نے اتنی قربانیاں دی تھی، جس دین کے لیے صحابہ کرام نے اپنا سب کچھ، جان، مال، اولاد، عزت، ہاں ہاں سب کچھ قربان کر دیا تھا، اس اسلام کی دیواریں کمزور ہو جاتی۔ کیسے؟ ایسے کہ پھر یزید کو ہر بدکاری کے جواز کے لیے، اس کو یہ جسٹیفائی کرنے کے لیے، اس برائی کو صحیح ثابت کرنے کے لیے امام حسین کی بیعت سند ہوتی، اور اس طرح اسلام اپنی اصل سے بالکل بدل جاتا۔ سوچیے ناظرین، اگر اس وقت امام عالی مقام خاموش ہو جاتے تو حق اور باطل کے درمیان فرق مٹ جاتا۔ اسی لیے یزید سب سے پہلے امام حسین اور حضرت عبداللہ بن زبیر رضی اللہ عنہ سے بیعت لینا چاہتا تھا، کیونکہ وہ جانتا تھا کہ مدینے کے لوگ انہی مقدس ہستیوں کی پیروی کریں گے، انہی کو فالو کریں گے۔ مگر جب ان عظیم شخصیات نے انکار فرمایا تو یزیدیوں کے دلوں میں دشمنی کی آگ بھڑک اٹھی۔ یزید جانتا تھا کہ امام حسین اس کی خواہشات اور گمراہیوں کے راستے میں سب سے بڑی رکاوٹ ہے۔ وہ سمجھتا تھا کہ جب تک نواس رسول موجود ہیں وہ کھل کر دین کا مذاق نہیں اڑا سکتا۔ اسے معلوم تھا کہ امام پاک رضی اللہ تعالیٰ عنہ حق کی وہ تلوار ہیں جو ہر ظلم کے سامنے کھڑی ہو جاتی ہے، اور یہی خوف، یہی نفرت آخرکار اس عظیم سانحہ کا سبب بنی جس نے کربلا کی تاریخ رقم کی۔ ناظرین، وہ دردناک رات تھی 4 شعبان سن 60 ہجری، جب امام عالی مقام کو مدینہ طیبہ چھوڑنا پڑا۔ ذرا سوچئے، وہ مدینہ جہاں رسول خدا علیہ الصلوۃ والسلام آرام فرما ہے، وہ گلیاں جہاں امام نے بچپن گزارا، وہ شہر جو ہر عاشق رسول کی جان ہے، آج نواسہ رسول کو اسی مدینے کو الوداع کہنا ہے۔ وہ لمحہ کتنا کربناک ہوگا جب امام نے روضہ رسول پر حاضری دی ہوگی، جب آخری بار مدینے کی فضاؤں کو دیکھا ہوگا، جب اہل بیت کے دل غم سے ٹوٹ رہے ہوں گے، مگر دین بچانا تھا، اسلام کی اصل روح کو محفوظ رکھنا تھا، اور حق کی خاطر قربانی کی راہ اختیار کرنی تھی۔ اسی لیے اب مدینہ چھوڑنا تھا، کربلا کی جانب جانا تھا۔ آج کے لیے اتنا ہی ناظرین، آگے کیا ہوا اگلے ایپیسوڈ میں جانیں گے۔ اپنی دعاؤں میں یاد رکھیے گا۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ہزاروں لوگ ان کے ہاتھ پر امام کی بیعت کر چکے ہیں، نہ انہوں نے کوئی کاروائی کی اور نہ ہی اس تحریک کو روکنے کے لیے کوئی قدم اٹھایا۔ پھر حسین ابن علی۔